घटना विश्लेषण र विचार शुक्ला फाटा समाचार। नमस्कार, शुक्ला फाटा क्षेत्रीय समाचारमा तपाईलाई स्वागत छ। म ओमप्रकाश पाण्डेय। शुक्ला फाटा एफएम 90.4 मेगाहर्ज, बारसिंह एफएम 102.2 मेगाहर्ज, बझाङको साइपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रो एप्सबाट संसारभर सुन्न सकिने शुक्ला फाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ। कञ्चनपुरमा अवैध संरचना हटाउन सुरु, कैलालीमा 28 जुवाडे पक्राउ, सुदूरपश्चिमका 5 जिल्लामा आउँदो मङ्सिरमा उपनिर्वाचन हुने, कैलालीको भजनीमा सञ्चालित आँखा शिविर सम्पन्न, जापान नेपालको प्रमुख विकास साझेदार भएको राष्ट्रपति भण्डारीको भनाई, नेपाल आयल निगमको एकाधिकार तोड्न कार्यदलको सुझाव र वुमन्स च्याम्पियन्स लिगमा पोखरा पल्टनको जित।
नमस्कार है मामा, सबै भाइ बहिनी विद्यालय गएछन्, छोरी अस्मितालाई चाहिँ किन नपठाउनु भएको?
हेर भान्जा बाबु, अब यो ह्विल चेयरमा बसिरहने छोरीले पढेर जाहिरी खान सक्ने हो होइन, हामीलाई पाल्न सक्ने हो होइन, फेरि खर्चको महामारी हुँदै गर्दा यिनलाई पढाउँ कि घरै राखौँ हुँदो रहेछ क्या भान्जा?
लौ मामा पनि के कुरा गर्नुभएको, अपाङ्गता भएका बालबालिकाको शिक्षाको लागि त सरकारले समावेशी शिक्षाको नीति नै ल्याएको छ नि। सामुदायिक सरकारी विद्यालय र क्याम्पसमा निशुल्क नै पढ्न पाउने, छात्रवृत्ति पाउन सक्ने जस्ता कुराहरू थाहा छैन मामालाई? अनि नि मामा, अपाङ्गता भएका व्यक्तिहरूको लागि सरकारले निजामती सेवामा 5% आरक्षणको व्यवस्था गरेको छ। राम्ररी पढिन् भने त अस्मिताले जाहिर खाएर आफू पनि आत्मनिर्भर हुन्छन्, तपाईँहरूलाई पनि पाल्न सक्छन्, होइन र मामा?
भान्जा बाबुको कुरामा पनि दम छ है, आजै छोरीलाई विद्यालय भर्ना गर्न लिएर जान्छु म।
अभिभावकले अपाङ्गता भएका बालबालिकालाई शिक्षाको अवसरबाट वञ्चित नगरौ।
IFES र USAID को सहयोगमा नेपाल अपाङ्ग महिला संघ।
अब समाचार क्रम विस्तारमा। पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको भिन्दत नगरपालिका क्षेत्रभित्र पर्ने सार्वजनिक सडक अतिक्रमण गरी बनाइएका अवैध संरचना हटाउन सुरु गरिएको छ। सडक डिभिजन कार्यालय महेन्द्रनगरले भिन्दत नगरपालिका ट्राफिक प्रहरी नमुना युवा समूह लगायतको सहयोगमा सार्वजनिक सडकको जमिन अतिक्रमण गरी बनाइएका खोका छाप्रा हटाउने काम भइरहेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी लक्ष्मणदत्त जोशीले बताउनुभयो। उहाँका अनुसार असोज 28 गते नै सूचना मार्फत जानकारी गराइएको भए पनि सार्वजनिक सडकको जमिन अतिक्रमण गरी बनाइएका खोका छाप्रा नहटाइएकाले भत्काउन सुरु गरिएको हो। सूचना अधिकारी जोशीले सडक विस्तारका लागि अतिक्रमित संरचना खाली गराइन लागेको जानकारी दिनुभयो। आइतबारदेखि भिन्दत नगरपालिकाको शिव मन्दिरदेखि चम्मन चौरासम्मका अतिक्रमण गरी बनाइएका खोका छाप्रा हटाइएको बताउँदै सूचना अधिकारी जोशीले पहिलो चरणमा भिन्दत नगरपालिकाको गड्डा चौकीदेखि भिन्दत नगरपालिकाको बिरियालसम्मका अतिक्रमण गरी बनाइएका खोका छाप्रा हटाउने क्रम जारी रहेको बताउनु भएको छ। सूचना अधिकारी जोशीका अनुसार पहिलो चरण अन्तर्गत शिव मन्दिरदेखि भाँसीसम्म र दोस्रो चरणमा गड्डा चौकीदेखि बेतकोट नगरपालिका 8 सुडाको काङ्लापुलसम्म सडक विस्तार गर्नेछ। खोका छाप्रा एवं ठेलाहरूलाई हटाइएको छ भने थाई संरचनाका अगाडि निर्माण भएका जस्ताबाट बनाइएका संरचनाहरू भत्काइएको छ। कैलालीको धनगढीमा जुवा खेलिरहेको अवस्थामा 28 पक्राउ परेका छन्। जिल्ला परिकारले कैलालीका अनुसार उनीहरूलाई आइतबार राति कैलालीको गोदावरी नगरपालिका वडा नम्बर 7 पक्राउ गरिएको हो। तालपुर स्थित भली होटलमा जुवादास भइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायक उपरीक्षक दक्ष कुमार बस्नेतले बताउनुभयो। उहाँले इलाका परिकारले मालाखेतीबाट प्रहरी नायक उपरीक्षक ज्ञानबहादुर विष्टको कमाण्डमा खटिएको प्रहरी टोलीले जुवादास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जानकारी दिनुभयो। साथबाट 152,750 रुपियाँ नेपाली र 2,270 रुपियाँ भारतीय गरी कुल 156,382 रुपियाँ र 7 गड्डी तास बरामद गरिएको उहाँको भनाइ छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको बस्नेतले जानकारी दिनुभयो। कञ्चनपुरसहित सुदूरपश्चिमका 5 जिल्लामा आउँदो मङ्सिरमा उपनिर्वाचन हुने भएको छ। सुदूरपश्चिमका बैतडी, डोटी, अछाम, बाजुरा र कञ्चनपुर जिल्लाका 7 उपनिर्वाचन हुने भएको हो। वडाध्यक्षविहीन रहेको बैतडीको पुर्चणी नगरपालिका वडा नम्बर 4, सुर्नया गाउँपालिका वडा नम्बर 1, दोगडा केदार गाउँपालिका वडा नम्बर 4, डोटीको आदर्श गाउँपालिका वडा नम्बर 2, अछामको मिल्लेख गाउँपालिका वडा नम्बर 5, बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर 1 र कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर 3 उपनिर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ। बैतडीको पुर्चौनी नगरपालिका वडा नम्बर चारका अध्यक्ष गौतम प्रसाद भट्ट, सुर्नया गाउँपालिका एकका अध्यक्ष कलश बहादुर चन्द, दोगडाकेदार गाउँपालिका वडा नम्बर चारका अध्यक्ष मान बहादुर विष्टको मृत्यु भई पदरिक्त रहेको छ। यस्तै डुटीको आदर्श गाउँपालिका वडा नम्बर दुईका अध्यक्ष पदमसिंह बोहरा, अछामको मेल्लेख गाउँपालिका वडा नम्बर पाँचका अध्यक्ष रामबहादुर बोहरा, बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर एकका अध्यक्ष खम दमाईको पनि मृत्यु भइसकेकाले उपनिर्वाचन हुनेछ। यसका साथै कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर तिनमा निर्वाचित भएका वडा अध्यक्ष तामाङ जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख भएकाले उपनिर्वाचन हुने जनाइएको छ। उपनिर्वाचनमा यहाँका विभिन्न पार्टीले आन्तरिक तयारी समेत थालिसकेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयका छात्राहरूले निशुल्क सेनिटरी प्याड पाउने भएका छन्। जिआइजेड र मित्र समाजको साझेदारी तथा धनगढी उपमहानगरपालिकाको समन्वयमा किशोरावस्थाको यौन तथा प्रजनन स्वास्थ्य र महिनावारी सरसफाई व्यवस्थापन सम्बन्धी कार्यक्रम अन्तर्गत धनगढी उपमहानगरपालिका क्षेत्रका 45 सामुदायिक विद्यालयका कक्षा 6 कक्षा 12 छात्राहरूलाई निशुल्क सेनिटरी प्याड वितरण गर्न थालेको हो। विद्यालयमा छात्राहरूले सेनिटरी प्याड निशुल्क पाउने भएपछि महिनावारी भएका छात्राहरूलाई विद्यालय नियमित बनाउने धनगढी उपमहानगरपालिकाका प्रमुख निरपबहादुर होडले बताउनुभयो। छात्राहरू नियमित विद्यालय आउन थालेपछि विद्यालय छोड्ने दर पनि घट्ने नगर प्रमुखहरूले बताउनु भएको छ। नगर प्रमुखहरूले सबै विद्यालयहरूमा छात्र मैत्री शौचालय निर्माण गर्ने काम समेत भइरहेको बताउनुभयो। महिलाहरू महिनावारी हुनु भनेको सन्तान जन्माउन योग्य छ भनेर बुझ्नुपर्ने बताउँदै नगर प्रमुखहरूले यसलाई महिलाको पूर्वजन्मको पाप भनेर छगोटमा राख्नु अपराध भएको समेत बताउनुभयो। कैलालीको गोदावरी नगरपालिकाका शिक्षा महाशाखा प्रमुख वसन्त खत्रीले छात्राहरूलाई निशुल्क सेनिटरी प्याड वितरण गर्ने कार्यक्रम निकै प्रभावकारी हुने बताउनुभयो। उहाँले यसले छात्रसँगै महिनावारी भएको बेला विद्यालय नआउने शिक्षिकाहरूलाई पनि नियमित बनाउने बताउनु भएको छ। कार्यक्रममा सहभागीहरूले सामुदायिक विद्यालयसँगै संस्थागत विद्यालयमा पनि छात्राहरूका लागि सेनिटरी प्याडको व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन्। कार्तिक 1 जिल्ला प्रहरीकारले कैलालीले गोठबाट गाई चोरी काट्ने 3 पक्राउ गर्यो। त्यसै दिन 2 मोटरसाइकल चोरी गरेकाहरूलाई पनि प्रहरीले पक्राउ गर्यो। कैलालीमा पछिल्ला वर्षहरूमा यस्ता अपराध तथा चोरीका घटनाहरू बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको छ। थप जानकारी सुनौ यो रिपोर्टबाट।
कैलालीमा पछिल्ला वर्षहरूमा अपराधका घटना बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पछिल्लो 4 जिल्लामा 3131 अपराधका घटनाहरू भएका छन्। प्रहरीका अनुसार आर्थिक वर्ष 2074-75 975 अपराधका घटना भएका छन्। यो संख्या अघिल्लो वर्षको भन्दा 327 बढी हो। आर्थिक वर्ष 2075-76 1236 आपराधिक घटनाका मुद्दा दर्ता भएका छन्। चालु आर्थिक वर्षको पछिल्लो 2 मात्रै 200 भन्दा बढी अपराधका घटना भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेत
र प्रहरी प्रतिको विश्वास बढेर पनि होला, ससाना केसहरू पनि जुन पहिले गाउँघरमै मिलेका हुन्थे ती केसहरू पनि प्रहरी समक्ष आइरहेका छन्। जाहिरै दिनुभएको छ, कानुनी प्रक्रियामा गएर न्यायको लागि जानुभएको छ, आउनुभएको छ। 2073-74 हेर्दा 648 अपराधहरू दर्ता भएको छ। 74-75 975 र 75-76 1236 मुद्दा दर्ता भएको छ र यो आर्थिक वर्ष सुरु भएदेखि 272 मुद्दाहरू दर्ता भएको छ। हामीले त कसरी बुझ्छौँ भन्दा यो प्रहरी बढी सक्रिय भएको कारणले गर्दामा यस्तो घटनाहरू देखिने हुन् अथवा ओपन हुने हुन्। कतिपय हिडन क्राइमहरू हामीले क्राइमको रूपमा लिइरहेछौँ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्लामा सबैभन्दा बढी सामाजिक अपराधका घटना बढ्दै गएका छन्। पछिल्लो 4 810 सामाजिक अपराधका घटनाहरू भएका छन्। गत आर्थिक वर्ष 2075-76 368 सामाजिक अपराधका घटनाहरू भएका छन्। यस वर्ष 2 मात्रै 86 सामाजिक अपराधका मुद्दा दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बस्नेत भने संख्यात्मक रूपमा जिल्लामा अपराधिक घटना बढेको देखिए पनि यसलाई अपराध बढेको भने मान्न नमिल्ने बताउनुहुन्छ। नागरिकमा प्रहरी प्रहरीको विश्वास बढ्नु र प्रहरीको सक्रियता बढ्नुले अपराधका घटना बढी जस्तो देखिएको मात्रै उहाँको भनाइ छ।
आत्महत्याका घटनाहरू बढी देखिन्छ, लागु औषधको पनि बढी नै छ, अहिले सार्वजनिक अपराध अन्तर्गत पनि बढी देखिन्छ। अब यो सार्वजनिक अपराध भनेको सामान्य कुटपिट लगायतका घटनाहरू, त्यो पनि वृद्धि भएको देखिन्छ। र अर्को कुरा जुन चोरीको घटनाहरू हुन्छन्, विशेष गरी मोटरसाइकलहरू, सवारी धनी नखुलेका मोटरसाइकलहरू पनि हामीले धेरै नियन्त्रणमा लिएका छौँ। विशेष गरी त अहिले हामीले कम्युनिटी पुलिस पार्टनरसिप भनेर समुदाय प्रहरी साझेदारी भनेर हामी गाउँ गाउँमा पुगेका छौँ र प्रहरी प्रतिको जनविश्वास बढाउन हामीले हरेक किसिमका कार्यक्रमहरू सुरु गरेका छौँ।
प्रहरीले नागरिक चेतनाको वृद्धि भएर उजुरी हुने क्रम बढेको भन्नु उचित नभएको नागरिक समाज कैलालीका अगुवा प्रमोद पाठक बताउनुहुन्छ। उहाँ जिल्लामा प्रहरीको सक्रियता घटेकै कारण आपराधिक क्रियाकलाप बढेको दावी गर्नुहुन्छ। अपराध न्यूनीकरण र नियन्त्रणका लागि प्रहरीले रातिको समयमा साइकल गस्ती पैदल गस्तीहरू सञ्चालन गर्नुपर्ने उहाँ बताउनुहुन्छ। समाज जहिले आफ्नो दिशामा गइरहने भए पनि सुरक्षाको जिम्मेवारी प्रहरीको रहेको भन्दै उहाँले प्रहरी जिम्मेवार बन्नुपर्ने बताउनुभयो।
समाजमा आर्थिक उपार्जन गर्नेले आर्थिक उपार्जन गर्छन्, कृषि उपार्जन गर्नेले कृषि उपार्जन गर्छन्, होइन, अनि सबैलाई सुरक्षा चाहिन्छ। प्रहरीले अब तिमी आफ्नो कामै नगर, हामी सुरक्षा दिन सक्दैनौँ भनेर त्यो कामै ठप्प बन्द गराएर अनि आफू पनि गराएर सुतिरहेले त्यस्तो चाहिँ गर्नु हुँदैन। त्यसले गर्दाखेरि अलिक त्यस्तो चाहिँ देखिया छ। अनि राति प्रहरीको गस्ती हुनुपर्ने हो, हुनुपर्ने मात्रामा जति हुनुपर्ने हो त्यसको मलाई 10% पनि भयो जस्तो लाग्दैन। त्यो भएपछि के भयो भने अपराधीहरू त मौका पऱ्यो भयो नि त, एउटा त देशमा देश निराशा छ, भएन भने प्रहरीले पनि आफ्नो जति ड्युटी गर्नुपर्ने हो त्यति गर्दैन र त्यो ड्युटी इमान्दारीपूर्वक गर्दैन भने त अपराध त बढ्ने नै हो।
बेरोजगारी र वितृष्णाका कारण पनि समाजमा यस्ता अपराधिक क्रियाकलापहरू वृद्धि हुने गरेको धनगढी उपमहानगरपालिकाका स्थानीय राजेन्द्र विष्ट बताउनुहुन्छ। उहाँ बेरोजगारीका कारण कैयौँ युवाहरू अपराधिक क्रियाकलापमा सक्रिय रहेको भन्दै स्थानीय तह र सरकारले युवाका लागि रोजगारी सिर्जना गर्नुपर्ने बताउनुहुन्छ।
अहिले यस्ता आपराधिक घटनाहरू एकदमै बढिरहेछन्, यसको जिम्मेवार भनेको स्थानीय तह सरकार हो र प्रशासन पनि हो। पहिले चाहिँ अब हामीहरू समाजमा चाहिँ एकदमै सेफ फिल गर्थ्यौँ, होइन, अहिले चाहिँ त्यस्तो छैन, होइन, त्यस्तो प्रशासन पनि एकदमै कमजोर भएको देखिन्छ। त्यस्तो घटनाहरू भइसकेपछि मात्र त्यहाँ पुगिरहेको हुन्छन्, त्यो हुनुपूर्व नै त्यस्तो सेफ्टी मेजरहरू अहिलेसम्म त्यो अप्नाएको छैनन्। बेरोजगारी पनि एउटा कारण हो आपराधिक क्रियाकलापहरू बढ्नु। अहिले त अब स्थानीय तहको सरकार पनि आइसक्यो, सरकारले रोजगार दिनु पर्यो, युवाहरू बेरोजगार भएर नै यस्ता विभिन्न कुराहरूमा संलग्न हुने गर्दछन्, नराम्रो कुराहरू गर्ने गर्दछन्।
नागरिक समाजका अगुवाहरूले भने जिल्लामा प्रहरीको सक्रियता घटेका कारण आपराधिक क्रियाकलाप बढेको बताएका छन्। उनीहरूले केही वर्ष अघिसम्म पनि रातिका बेला गस्तीहरू सञ्चालन हुने गरेको भए पनि अहिले गस्तीहरू सञ्चालनमा कमी आएको बताएका छन्। उनीहरूले प्रहरीले दिनमा मात्रै नभएर नागरिकलाई रातिको बेला पनि सुरक्षित महसुस गराउन विभिन्न गस्तीहरू सञ्चालन गर्नुपर्ने बताएका छन्। शुक्लाफटा समाचारका लागि निर्मला खडायत, धनगढी।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। पछिल्लो समय विभिन्न प्रकृतिका आपराधिक घटनाहरू बढ्दै गएका छन्, यसको कारण के हो जस्तो लाग्छ भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
सीता नेउपाने, अहिलेको समयमा बढी जसो यो आपराधिक क्रियाकलाप बढ्नुको कारणमा यो अपरिपक्व बालबालिकाहरूले त्यसबाट सिकेर गरिराखेका छन् भने विभिन्न किसिमका आपराधिक क्रियाकलापहरू अब तुरुन्तै चाँडै धनी भन्ने अयासी जीवन बिताउने चाहनाका कारण यी विभिन्न आपराधिक क्रियाकलापहरू गरिराखेका छन् जस्तो लाग्छ मलाई।
सृजना श्रेष्ठ। बेरोजगारी, गरिबी, अब ट्यापे किसिमका खर्च सबैलाई चाहियो, आपराधिक घटनाहरू घट्ने त्यही भएर, त्यही कारणले त।
नारायण प्रसाद पाण्डे।
सरकारको त्यस्तै लुइज छ, होइन, टाइट छैन, सरकारले चाहिँ काहीँ घटना घट्यो भने त्यति छिटो चाहिँ सुनवाई हुँदैन, जसले जहाँ जे गरे पनि भयो, कानुनै के कमजोरी हो।
अमर बस्नेत। यी घटनाहरू घट्नुको कारण त सबभन्दा पहिला यो मान्छेको रहन सहनले पनि हो, सहरीय कारणले पनि भइरहेछ। आफ्नो इच्छा आकाङ्क्षा पुरा भएन भनेपछि जेसुकै गर्न पनि तयार हुने खालको माहौल बनेको छ।
भारत बोर्डर, पश्चिमी सिमानामा बोर्डर पनि नजिक भएको, त्यसरी पनि भइरहेछ। मिलुमतोमा पनि जाँड रक्सी खाएर यो विभिन्न घटनाहरू हुने, त्यसलाई कुरा हुन सकेन भने त्यसपछि त्यही उसले चाहिँ अनेक रूप लिने, त्यस्ता घटनाहरू गर्न खोज्ने। अभिभावकहरूले पनि आफ्ना केटाकेटीलाई स्कुल गइरहेछ कि छैन, दुर्व्यसनमा फँसिरहेछ, कता गइरहेछ भन्ने कुरा पनि घरबाट गार्जनहरूले पनि कमी भइरहेछ। हेर्नुहोस्, जस्तै थानामा पुगिहाल्यो, तुरुन्तै बेलुका समात्यो भने उत्तिखेरका उत्तिखेरै उसलाई छुटाउन खोज्ने छाडा प्रवृत्ति भयो। त्यसरी पनि यी घटनाहरू बढी भइरहेछ।
घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार तपाईँले शुक्लाफाटा एफएम 99.4 मेगाहर्ज, बारासिङ एफएम 102.2 मेगाहर्ज, बझाङको साइपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रमा लेप्सुबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको।
यसलाई आफ्नै धुन भन्छ ब्रो। अहिले थाल थटाउँदै गाना गाउने अनि दामी पिआर भिडियो बनाएर बोनस ब्यालेन्स र क्यास प्राइज पाउने
के रे आफ्नै धुन के हो भन्न
पख्नुस। म भन्छु अब एनसेलमा तपाईँले आफ्नै स्वरमा पीआरबीटी रेकर्ड गरेर साथीभाइलाई उनीहरूको फोनमा त्यो पीआरबीटी राख्न लगाई बोनस ब्यालेन्स र हरेक हप्ता 30,000 सम्मको नगद उपहार जित्ने मौका पाउनुहुनेछ।
थाहा पाइस?
सही हो। अब म पनि मेरो फोनको धुन म आफै बनाउँछु अनि सँगै बोनस ब्यालेन्स नै पाउँछु।
आजै आफ्नो पीआरबीटी रेकर्ड गर्न 1717 डायल गर्नुहोस्। एनसेल आज भोलि सधैँ सँगै।
ए शम्भु केटी हेर्दै गई थिए कसो लाग्यो भने चाहिँ केटी
छाड्दछि केटीका कुरा जान रे पढे लेखे त निकै थिए केटी दाँत भने तैका विषयलाई तैका दाँतै देखेर मन मर्यो मेरो
तैकी लेखाइ त युएन दन्त उपचार केन्द्र छ भो अस्पताल रोड गली नम्बर 1 मे दाँत नमिल्याका बाङ्गाटिङ्गा दाँत मिलाउने दाँत टल्काउने नदुखाइ भएर दाँत निकाल्या रे अत्याधुनिक मेसिन बठे दाँत सफालै अर्दिना है ताई लैजालै भ दाँत बनाउन है त घाउ खटिराको उपचार अध्याय गिजा बठे रगत आउने गिजा पाक्या समस्याको समाधान दाँतको एक्सरे गद्या
हजुर दाँत सम्बन्धी सम्पूर्ण समस्याको उपचारको लागि युएन दन्त उपचार केन्द्रलाई सम्झनुहोस्।
साथै डाक्टर महमुद खान बिडिएस बिपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स धरान प्रत्येक दिन दाँत र मुख सम्बन्धी सस्तो र सुलभ मूल्यमा सम्पूर्ण उपचार गरिन्छ।
सम्पर्क युएन दन्त उपचार केन्द्र अस्पताल रोड गली नम्बर 1 महेन्द्रनगर कञ्चनपुर। सम्पर्क व्यक्ति वरिष्ठ डेन्टिस्ट उमेश नाथ। सम्पर्क नम्बर 0995240005।
अत्यन्त जरुरी सूचना। कामको सिलसिलामा बाहिर रहेका हाम्रा आफन्तहरू चाडबाडमा घर फर्कँदा औलो पनि ल्याउन सक्ने भएकाले त्यस्ता व्यक्तिलाई ज्वरो आउने, काम्ने, पसिना आउने, जिउ गल्ने जस्ता लक्षण देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा गई औलोको जाँच गरौँ, गर्न लगाऊ। सबै सरकारी स्वास्थ्य संस्थाहरूमा औलोको जाँच तथा उपचार निशुल्क गरिन्छ।
स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकु, काठमाडौँ।
यो धान मिलबाट पार लाग्ला जस्तो पटक्कै छैन, बिग्रेर हैरान बनायो। यसबाट कमाएको पैसा मसिनै मात्र बनाउने हो भने मैले कसरी गरी खाने? यो त भएन नि।
अरे दाजु, त्यसको लागि टेन्सन लिएर हुन्छ त? सिद्धार्थ नगरपालिका 9 भैरवा रूपन्देहीमा धान कुट्ने मेसिन बनाउने फ्याक्ट्री खुलिसकेको छ नि। त्यहाँ त हस्कर सेपरेटर, धान झाडी, चामल झाडी, एलिभेटर, पोलिसरका साथै मिल सम्बन्धी सम्पूर्ण काम 2 दशकको अनुभवी कारिगरबाट ग्यारेन्टीका साथ मिल बनाइन्छ नि। सम्पर्क न्यू क्रिस इन्जिनियरिङ वर्कसप, सिद्धार्थ नगरपालिका 9 भैरहवा रूपन्देही। प्रोप्राइटर हरि थापा। फोन नम्बर 9847303301 र 9804478773। साथै अनुभवी फाउन्डेसन मिस्त्रीबाट फाउन्डेसन गरिन्छ। मिस्त्री फौजदार चौधरी। फोन नम्बर 9806697849।
समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। डडेलधुरामा अवैध गहनासहित 2 भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय डडेलधुराले भन्सार छलेर ल्याएको अवैध चाँदीका गहनासहित 2 भारतीय नागरिकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको पलिया घर बताउने 38 वर्षका विनोद वर्मा र 36 वर्षका सुबोध वर्मा रहेका छन्। आज जिल्ला सदरमुकामको अमरगढी नगरपालिका 5 बागबजारबाट उनीहरूलाई पक्राउ गरिएको हो। अवैध रूपमा चाँदीका पाइलहरू झोलामा राखी बिक्री वितरण गर्ने उद्देश्यले हिँडिरहेको भन्ने विशेष सुराकीको आधारमा उनीहरूको शरीर खानतलासी गर्दा झोलामा लुकाएर राखेको 938 ग्राम 80 तोला बराबरका चाँदीका पाइलहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक एवं प्रवक्ता लक्ष्मण खड्काले जानकारी दिनुभएको छ। पक्राउ परेका 2 बारे थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ। कैलालीको भजीमा सञ्चालित आँखा शिविर सम्पन्न भएको छ। नेपाल नेत्रज्योति सङ्घ गेटाँखा अस्पतालको आयोजना तथा फ्रेड हलोस फाउन्डेसनको सहयोगमा कार्तिक 1 गतेदेखि 3 गतेसम्म महन्याल माध्यमिक विद्यालय भजनीमा सञ्चालित आँखा शिविर सम्पन्न भएको हो। भजनी नगरपालिकाका नगर प्रमुख शेरबहादुर चौधरीले शिविरमा सेवा लिन आएका मध्ये सबैभन्दा ज्येष्ठ नेत्र रोगीको बिरामी पर्चा हस्तान्तरण गरी कार्तिक 1 गतेका दिन शिविरको उद्घाटन गर्नुभएको थियो। शिविरमा कुल 759 जनाको आँखा परीक्षण गरिएको र शिविरमा 200 जना मोतीबिन्दुका बिरामीहरूको निशुल्क शल्यक्रिया गरी लेन्स प्रत्यारोपणद्वारा गुमाएको दृष्टि पुनः प्रदान गरिएको गेटा आँखा अस्पताल कैलालीले जनाएको छ। उक्त शिविरमा 558 जना आँखाका रोगीहरूको निशुल्क औषधि उपचार समेत गरिएको थियो। शिविरमा सेवा लिने मध्ये केही आर्थिक अभाव तथा सेवा लिन अस्पताल लाउन नसकेका मोतीबिन्दुका कारणले दुवै आँखाको दृष्टि गुमाएर लामो समयदेखि कष्टकर जीवन निर्वाह गरिरहेका आँखाका रोगीहरूले पुनः दृष्टि पाउँदा हर्षित भएका छन्। गेटा आँखा अस्पतालका निर्देशक एवं वरिष्ठ नेत्र विशेषज्ञ डाक्टर सुरेश राज पन्थको नेतृत्वमा सञ्चालित शिविरमा वरिष्ठ नेत्र अधिकृत रमेश चन्द्र भट्ट लगायत 13 जना प्राविधिकहरूको टोलीले सेवा प्रदान गरेका थिए। कैलालीमा भन्सार छली ल्याइरहेको मिठाईसहित केही व्यक्ति पक्राउ परेका छन्। कैलालीको धनगढी महानगरपालिका वडा नम्बर 8 स्थित भारतबाट भन्सार छली साइकलमा मिठाई ल्याइरहेको अवस्थामा धनगढी महानगरपालिका वडा नम्बर 1 बस्ने हेमन्त नेपालीलाई थेलापारी सोधपुछ गर्दा एकजना अर्का व्यक्तिलाई समेत पक्राउ गरिएको जिल्ला परिकारले कैलालीका परिनिरीक्षक प्रकाश सिंह कार्कीले जानकारी दिनुभएको छ। नेपालीलाई सोधपुछ गर्दा धनगढी महानगरपालिका वडा नम्बर 8 डेरा कोठा गरी बस्ने रमेश बहादुर थामीले मगाएको खुन लाएकाले सो स्थानमा परिटोली टी खानतलासी गर्दा मिठाई प्याक गर्ने कागजसहित बरामद गरिएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो। सो मिठाईमा उत्पादन मिति र उपभोगको अन्तिम मिति समेत नरहेको हुँदा थप कारवाहीका लागि भन्सार कार्यालय कैलाली पठाइएको प्रहरीले जनाएको छ। जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले जापान नेपालको प्रमुख विकास साझेदार भएको बताउनु भएको छ। राष्ट्रपति भण्डारीको सम्मानमा आज जापानस्थित नेपाली राष्ट्रदूतावासले आयोजना गरेको कार्यक्रममा उहाँले नेपालीलाई दुःख पर्दा असल र भरपर्दो मित्रका रूपमा जापानले सघाएको उल्लेख गर्नुभयो। उहाँले गोर्खा भूकम्पमा उद्धार राहत र पुनर्स्थापनमा जापानले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभयो। राष्ट्रपति भण्डारीले नेपाल र जापानबीच सन् 1956 दौत्य सम्बन्ध भएको र सांस्कृतिक सम्बन्ध अझ बलियो भएको उल्लेख गर्दै आपसी भ्रमणको आदान प्रदानले सम्बन्धलाई सब सुदृढ बनाएको बताउनुभयो। जापानी सम्राट नारुहितोको गद्यारोहण समारोहका लागि जापान सरकारले आफूले निमन्त्रणा गरेकोमा जापान सरकारलाई धन्यवाद दिँदै उहाँले जापानी जनताको अनन्त शान्ति, विकास र प्रगतिको कामना समेत गर्नुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको एक उच्चस्तरीय अध्ययन कार्यदलले नेपालको इन्धन बजारमा नेपाल आयल निगमको एकाधिकार तोड्न सुझाव दिएको छ। साथै तेल किन्ने एकमात्र स्रोत संस्था र मुलुकको विकल्प खोज्न पनि सरकारलाई भनेको छ। एलपी ग्यास लगायत पेट्रोलियम पदार्थको खरिद र बिक्री वितरण तथा नियमनको क्षेत्रमा दीर्घकालीन रणनीतिक सुधार गर्न गठित कार्यदलले यस्तो सुझावसहितको प्रतिवेदन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवलाई बुझाएको हो। प्रतिवेदनको परिच्छेद 6 को 7 नम्बर बुदामा पेट्रोलियम पदार्थको कारोबार निजी क्षेत्रलाई खुला गर्न भनिएको छ। उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय आकाङ्क्षा पूरा गर्नका लागि विज्ञान र प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने बताउनु भएको छ। विज्ञान प्रविधि र नवपरिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनको आज काठमाडौँमा उद्घाटन गर्नुहुँदै उपराष्ट्रपति पुनले विज्ञान र प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिनुपर्ने बताउनु भएको हो। श्रम र क्षमतालाई प्रविधिमा बदल्न नसकेका कारण नेपालले तुलनात्मक रूपमा विकासको फड्को मार्न नसकेको भन्दै उहाँले आध्यात्मिक ज्ञानलाई विज्ञानसँग जोड्नुपर्ने पनि धारणा राख्नुभयो। उपनिर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको छ। प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा विभिन्न 52 पदमा आगामी मङ्सिर 14 गते उपनिर्वाचनको मिति तोकिएको छ। यसका लागि निर्वाचन आयोगले तयारीलाई तीव्र पारेको छ। कार्तिक 13 गतेबाट लागू हुने गरी आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको आज आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। एउटा खेल खबर वुमन्स च्याम्पियन्स लिगमा पोखरा पल्टनले जितका साथ प्रतियोगिताको अन्त्य गरेको छ। प्रतियोगिताको अन्तिम खेलमा पोखराले ललितपुर फाल्कुन्सलाई 6 विकेटले हराएको छ। टस जितेर पहिले ब्याटिङ गरेको फाल्कुन्सले विश्वभरमा 7 विकेट गुमाउँदै 122 रन बनाएको थियो। 6 रनमा पहिलो विकेट गुमाएको उसले 39 रनमा 4 विकेट खेर फाल्यो। फाल्कुन्सका लागि गीता गोसाई र रोशनी बोहरा 1-1 रनमा आउट भए भने कप्तान नेरी थापा आठ तथा करुणा भण्डारी पनि मात्र 1 रनमा पेभिलियन फर्किन्। उसका लागि ममता चौधरीले 52 तथा कविता जोशीले 31 रनको योगदान गरे। पलिङमा पोखराका लागि सीता राणा मगरले 2 विकेट लिइन्। जवाफमा पोखराले 17 ओभर 2 बलमा 7 विकेट गुमाउँदै लक्ष्य भेट आएको हो। पोखराले पनि सुरुवात भने राम्रो गर्न सकेको थिएन। 5 रनमा 3 विकेट गुमाएको पोखराका लागि कविता कुँवरले 61 रन बनाइन् भने बिन्दु राहुलले 40 रन बनाइन्। बबिता र बिन्दुले उत्कृष्ट शतकीय साझेदारी गरे। अन्तिम खेलमा जित निकाले पनि पोखरा प्लेअफमा पुग्न सकेन। ललितपुर भने जितविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ। अब समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। कञ्चनपुरमा अवैध संरचना हटाउन सुरु। कैलालीमा 28 जना जुवाडी पक्राउ। सुदूरपश्चिमका 5 जिल्लामा आउँदो मङ्सिरमा उपनिर्वाचन हुने। कैलालीको भजनीमा सञ्चालित आँखा शिविर सम्पन्न। जापान नेपालको प्रमुख विकास साझेदार भएको राष्ट्रपति भण्डारीको भनाई। नेपाल आयल निगमको एकाधिकार तोड्न कार्यदलको सुझाव। र वुमन्स च्याम्पियन्स लिगमा पोखरा पल्टनको जित। हस् तैले समाचार बुलेटिन यही सकिन्छ। यतिन्जेलसम्म प्रविधिबाट साथ दिनुहुने प्राविधिक मित्र मोहन ओझाजीलाई विशेष धन्यवाद।